توتير. سورة المؤمن آیت نمبر 23 سے 46 تک. یہاں پر اللہ رب العزت نے رسول اللہ صلی اللہ علیہ وسلم اور مسلمانوں کو تسلی دینے کے لیے تقریباً دو رکوع میں حضرت موسیٰ علیہ السلام اور فرعون کا قصہ جو ہے وہ بیان کیا ہے. اور آپ پیچھے پڑ چکی ہیں کہ اہل مکہ توحید، رسالت اور آخرت کا انکار کرتے تھے، اور جس سے رسول اللہ صلی اللہ علیہ وسلم اور مسلمانوں کو تکلیف ہوتی تھی. تو اب یہاں پر یہ طویل مکالمہ سنایا گیا ہے فرعون، قوم فرعون کے ساتھ ایک مرد مومن کا، جو کہ فرعون سے، آل فرعون سے تعلق رکھتا تھا، لیکن موسیٰ علیہ السلام کے معجزات دیکھ کر ایمان لے آیا تھا. اس نے مصلحتاً اپنے ایمان کو چھپایا ہوا تھا، لیکن پھر ایک وقت ایسا آیا کہ اس نے اپنے ایمان کا اعلان کر دیا. اب آپ دیکھیے کہ اللہ رب العزت فرماتے ہیں وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا، ہم نے موسیٰ علیہ السلام کو اپنی نشانیوں کے ساتھ جو ہے وہ بھیجا. وسلطان مبین، اور سلطان مبین کے ساتھ. یہاں پر بآیاتنا اس سے مراد کیا ہے؟ مفسرین کہتے ہیں آیات سے مراد وہ نو نشانیاں ہو سکتی ہیں جس کا ذکر پہلے آپ پڑھ چکی ہیں، یا پھر اس سے مراد اسا اور ید بیضہ ہے، جو کہ دو واضح معجزات تھے. سلطان مبین سے مراد جو ہے وہ قوی دلیل ہے، جو حضرت موسیٰ علیہ السلام دلیل سے بات کرتے تھے، اور پھر فرعون جو تھا وہ اس کا کوئی بھی جواب نہیں دے پاتا تھا. اور بعض لوگ کہتے ہیں کہ سلطان مبین سے مراد جو ہے وہ عصا کا موجزہ ہے، کیونکہ اس کی حیثیت بھی جو ہے وہ ایک خدائی سند کی تھی. اور ویسے آپ جو ہے وہ سلطان کے معنی پڑھ ہی چکی ہیں، اتھارٹی کو کہتے ہیں ایسی دلیل کو جو کسی قوت کا نمائندہ ہونے کا ثبوت دے. الی فرعون، فرعون کی طرف. آپ کو پتہ ہی ہے کہ فرعون جو تھا یہ کون تھا؟ ظالم بادشاہ. فرعون جو تھا یہ ایک ظالم بادشاہ تھا، مصر میں آباد تھا، بڑا ہی جابر اور رب اعلی ہونے کا دعوے دار تھا. اس نے موسیٰ علیہ السلام کی قوم بنی اسرائیل کو غلام بنا رکھا تھا اور ان پر طرح طرح کی سختیاں کرتا تھا. تو موسیٰ علیہ السلام کو کس کے پاس بھیجا؟ الی فرعون و حامان. حامان کون تھا؟ حامان فرعون کا وزیر تھا اور مشیر خاص تھا، اور حامان کی طرف بھیجا. وقارون، اور قارون اپنے وقت کا مالدار ترین آدمی تھا. اور ان سب نے، جیسے پچھلی قوموں نے انکار کیا تھا، بالکل انہوں نے بھی موسیٰ علیہ السلام کا انکار کیا، اور موسیٰ علیہ السلام کو جادوگر بھی کہا اور کذاب کہا. آپ پیچھے جو ہے پیچھے بھی پڑھ چکی ہیں، اور سورۃ زاریات کی آیت 52 اور 53 میں بھی ہے کہ جب بھی ان کے پاس جو نبی آیا، یعنی جو لوگ پہلے گزرے ہیں ان کے پاس جو بھی نبی آیا، انہوں نے کہہ دیا کہ یا تو یہ جادوگر ہے یا دیوانہ. کیا یہ اس بات کی ایک دوسرے کو وصیت کرتے گئے ہیں؟ نہیں، بلکہ یہ سب کے سب لوگ جو ہیں یہ سرکش ہیں. تو اللہ رب العزت نے موسیٰ علیہ السلام کو جو ہے وہ اپنی نشانیاں اور سلطان مبین دے کر فرعون، حامان اور قارون کی طرف بھیجا. فقالو، پھر ان سب نے کہا، ساحر کذاب. اب آپ دیکھیں کہ انہوں نے پہلی بات جو کہی وہ کیا تھی کہ ساحر. تو موسیٰ علیہ السلام کو انہوں نے جادوگر کہا. کیوں انہوں نے ساحر کہا موسیٰ علیہ السلام کو؟ اس لیے کہ موسیٰ علیہ السلام نے جو دعوت پیش کی تھی اور انہوں نے جو معجزات پیش کیے تھے، تو انہوں نے کہا یہ معجزات نہیں ہیں بلکہ یہ جادو ہیں. اور کذاب کہا. جو موسیٰ علیہ السلام نے ایمان کی دعوت کو پیش کیا، اسلام کو پیش کیا، تو کہا کہ نہیں، آپ نبی نہیں ہیں بلکہ جھوٹے ہیں. فلما جاءہم بالحق، پھر جب ہماری طرف سے حق ان کے پاس آیا، من اندینا، ہماری طرف سے، قالو، تو انہوں نے کہا، اقتلوا ابناء الذین آمنوا معہ، کہا کہ اقتلوا، قتل کر دو، ابناء بیٹوں کو، الذین، ان لوگوں کے، آمنوا، جو ایمان لائے ہیں، معہ، موسیٰ علیہ السلام کے ساتھ. ہو کی ضمیر موسیٰ علیہ السلام کے لیے آئی ہے. تو انہوں نے کہا کہ وہ لوگ جو ایمان لا کر موسیٰ علیہ السلام کے ساتھ شامل ہو گئے ہیں، ان کے سب بیٹوں کو قتل کر دو. کیوں؟ تاکہ ان کی جمعیت اور قوت بڑھ نہ جائے، کیونکہ ان کو خطرہ ہو گیا کہ کہیں ہماری سلطنت اس کو زوال نہ جائے، کہیں ہماری حکومت جو ہے وہ ہم سے چھن نہ جائے. وَاسْتَحْيُوا نِسَاءَهُمْ، اور کہا کہ لڑکیوں کو جیتا رہنے دو، یعنی عورتوں سے کوئی اندیشہ نہیں، انہیں نہ مارنا تاکہ وہ ہمارے گھروں میں نوکری اور باندی اور خدمت گاری جو ہے اس کا کام کرتی رہیں. تو ان کو، لڑکیوں کو جیتا رہنے دو. یہ پہلے بھی آپ پڑھ چکی ہیں. اور کسی قوم کی بیٹیاں اور عورتیں غلام بنا کر، لونڈی بنا کر رکھی جائیں، تو یہ اس قوم کی بڑی تذلیل ہے. فما کید الکافرین الا فی ضلال، مگر کافروں کی چال جو تھی وہ ضائع ہو گئی. اب یہاں پر اللہ تعالی جو ہے یہ بتا رہے ہیں کہ انہوں نے جو تدبیر کی تھی، وہ تدبیر جو تھی وہ پوری نہ ہو سکی. کیسے؟ کہ بے شک انہوں نے لڑکوں کو قتل کروایا اور لڑکیاں جو تھی ان کو زندہ رہنے دیا، لیکن پھر بھی بنی اسرائیل غالب آگئے، پھر بھی موسیٰ علیہ السلام جو ہیں وہ، اس نے فرعون کے، انہوں نے فرعون کے محل میں تعلیم و تربیت پائی. موسیٰ علیہ السلام کو دریا میں ڈالا گیا، قدرت نے اس بچے کو خود فرعون کے گھر میں پلوایا. تو یہ ہے اس کے معنی کہ ان کی جو تدبیر تھی، جو ان کو خطرہ تھا ان کے ہمارا تخت چھن نہ جائے. وما کید الکافرین الا فی ضلال، مگر کافروں کی یہ تدبیریں جو ہیں یہ کبھی پوری نہیں ہوتی، ان کی چالیں جو ہیں یہ ضائع ہو جاتی ہیں. فقال فرعون، ایک دن فرعون نے اپنے درباریوں سے کہا. اب یہاں سے وہ واقعہ شروع ہوتا ہے جو بنی اسرائیل کی تاریخ کا ایک نہایت اہم واقعہ ہے، اور بنی اسرائیل کے لوگ اس واقعے کو بھول گئے. اب یہاں پہ اللہ رب العزت قرآن میں اس کا خاص طور پر ذکر کرتے ہیں کہ پھر ایک دفعہ ایسا ہوا کہ فرعون نے اپنے درباریوں سے کہا، ضروری، چھوڑ دو مجھے، اقتل موسیٰ، کہ میں قتل کر دوں موسیٰ کو، کہ میں، مجھے ذرا چھوڑو کہ میں اس موسیٰ کو قتل کر دوں. وَلْيَدْعُ رَبَّهُ، اور ذرا یہ اپنے رب کو پکار کر تو دیکھے. اب آپ دیکھیں کہ فرعون کا یہ کہنا مجھے چھوڑ دو، اس کا یہ مطلب ہے، مفسرین یہ کہتے ہیں کہ اہل دربار نے کیونکہ اس کے قتل کی رائے نہیں دی تھی، لیکن فرعون جو ہے وہ یہ چاہتا تھا کہ موسیٰ علیہ السلام کو جو ہے وہ قتل کر دے. تو اس لیے فرعون نے اپنے درباریوں سے کہا کہ مجھے جو ہے ذرا چھوڑو کہ میں اس کو قتل کر دوں. مفسرین کہتے ہیں یہ اس وقت کا، یہ اس وقت کی بات ہے جب موسیٰ علیہ السلام معجزات لے کر फिरौन के दरबार में गए और दरबारी और सारे लोग जो थे उन मोजात को देखकर हवास बाख्ता हो गए। मूसा अलैहिस्सलाम ने जब दावत तौहीद पेश की और उसकी जद फिरौन पर जब पड़ी और उसकी हुकूमत को जो खतरा होने लगा, तो उसको ये लगा कि इससे तो सारे लोगों का दीन बदल जाएगा, और अगर मूसा को रोका नहीं मूसा अलैहिस्सलाम को, तो इसके मुल्क में बगावत पैदा हो जाएगी। तो इसलिए उसने ये बात कही कि उसने ललकार कर कहा जरूनी जरूनी, और इसके माने क्या है कि छोड़ दो मुझको जरूनी, जिससे पता चलता है कि मूसा अलैहिस्सलाम की दावत में इतनी कुव्वत पैदा कर ली थी, लोग उसे कबूल कर रहे थे, मरूब हो रहे थे, कि फिरौन जैसा शख्स जो है अब वो भी बदहवास था कि कहीं अगर मैंने मूसा को पकड़ने की कोशिश की मूसा अलैहिस्सलाम, तो उसके दरबारी ही इसके खिलाफ ना कहीं हो जाए। तो अब उनसे कह रहा है कि जरा मुझे छोड़ो कि मैं मूसा को कत्ल कर दूं, और जरा ये अपने रब को बुलाकर तो देखे, पुकारे ये अपने रब को, इन्नी अखाफ वही युब दिला दीनकुम। अब ये उसकी बदहवासी और उसका जो डर था उसको बताया जा रहा है। उसने कहा कि मुझे ये खौफ है कि अय्युब दिला दीनकुम, कि ये तुम्हारे दीन को बदल ना दे, ओ अय्युजहिरा फिल अर्दिल फसाद, या मुल्क में ये फसाद पैदा कर दे, यानी इनकलाब ना आ जाए। आमतौर पे जैसे आज भी लोग इस्लाम से डरते हैं, हर जमाने में लोग इससे डरते रहे कि मेरी कुर्सी छीन ना जाए। वकाल मूसा, और मूसा अलैहिस्सलाम ने कहा, इन्नी उस्तु बिरब्बी व रब्बिकुम मिन कुल्ली मुतकब्बिर, मैं तो पनाह मांगता हूँ बिरब्बी अपने रब की, व रब्बिकुम और तुम्हारे रब की भी, कि मैं अपने रब की और तुम्हारे रब की पनाह में आता हूँ, मिन कुल्ले मुतकब्बिरिन हर उस मुतकब्बिर के मुकाबले में, ला योमिनुन बियोमिल हिसाब, जो योमिल हिसाब पर ईमान नहीं लाता। अब आप देखें कि यहाँ पे मूसा अलैहिस्सलाम जो है वो बता रहे हैं कि मुझे कोई डर नहीं है, क्योंकि जब मूसा अलैहिस्सलाम को ये पता चला कि फिरौन जो है वो आपको कत्ल करना चाहता है, तो मूसा अलैहिस्सलाम ने फौरन अल्लाह की पनाह ले ली, इन्नी उस्तु बिरब्बी व बिरब्बिकुम, इन्नी उस्तु बिरब्बी व रब्बिकुम। तो यहां से हमें मूसा अलैहिस्सलाम के अमल से जो है वो ये बात पता चलती है कि जब जान का खतरा हो या कोई मुश्किल पेश आए तो फिर अल्लाह की पनाह हासिल करनी चाहिए, और जब अल्लाह की पनाह कोई हासिल कर ले तो फिर कोई उसको पकड़ नहीं सकता, कोई उसे छू नहीं सकता, कोई उसे नुकसान नहीं पहुंचा सकता, कोई मुतकब्बिर, कोई हासिद, कोई दुश्मन जो है उसको नुकसान नहीं पहुंचा सकता। जैसे गारे सौर में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अबू बकर सिद्दीक रजी अल्लाह अन्हु से कहा था कि ला ताहजन इन्नल्लाह माना, जैसे इब्राहिम अलैहिस्सलाम जब आग में कूदे थे तो कहा था हसबुनल्लाहु नीमल वकील व नीमल मौला व नीमल नसीर, तो अल्लाह को अपना वकील बनाना चाहिए और अल्लाह की पनाह में आना चाहिए। और यही मूसा अलैहिस्सलाम ने ऐलान किया कि हर मुतकब्बिर, तकब्बुर क्या है, इनकार करने वाला, वो शख्स जिसमें अनानियत और खुदा परस्ती, वो शख्स जिसमें अनानियत और खुद परस्ती पाई जाती है, तो फिर वैसा शख्स सब कुछ कर गुजरता है ना। तो कहा कि इससे ऐसे लोगों से मैं तो अल्लाह की पनाह में आता हूं। तो मूसा अलैहिस्सलाम को फिरौन की धमकी जो है उससे कुछ भी खतरा महसूस नहीं हुआ। और वकाला रजुल मोमिनुन, अच्छा बल्कि पीछे जो जिक्र है कि जब मूसा अलैहिस्सलाम कहते हैं कि मैं अपने रब और आपके रब की पनाह में आता हूं हर उस मुतकब्बिर से जो आखरत के दिन पर हिसाब नहीं, जो योमल हिसाब पर ईमान नहीं रखता, जो आखरत के दिन पर हिसाब के दिन पर ईमान नहीं लाता। असल में किबर कब पैदा होता है, जो योमल हिसाब पर ईमान नहीं रखता, तभी तो वो निडर हो जाता है ना, तभी तो वो खुदा बन बैठता है। तो कहा कि मैं इसकी बजाय अल्लाह की पनाह में आता हूं। फिर आयत नंबर 28, वकाला रजुल मोमिनुन, और इस मौके पर एक मोमिन रजुल यानी एक मोमिन आदमी ने कहा, राजिम लाम रजुल आदमी को कहते हैं, और अगर रिजलुन हो जाए तो ये पाओ को कहते हैं, पाओ कदम के लिए भी इस्तेमाल होता है रिजलुन। यहाँ पे रजुल है आदमी। तो एक मोमिन आदमी ने कहा, मिन आले फिरौना, जो आले फिरौन में से था, ये कौन था? कहते हैं कि ये फिरौन का चचाजात भाई था और इसका नाम शमआन था। इसने फिरौन की जब ये बात सुनी कि वो मूसा अलैहिस्सलाम को कत्ल करने की बात कर रहा है, तो उसने जुर्रत करके कहा, और वो शमान जो था यक तुमू ईमाना हूं, वो अपने ईमान को छुपाए हुए था, तो उसने जुर्रत करके कहा, हतक तो लूना रजुलन, क्या तुम एक आदमी को कत्ल करना चाहते हो, क्या तुम एक आदमी को कत्ल कर दोगे? उसका कसूर क्या है कि अकूला रबी अल्लाह हूं, कि वो सिर्फ इतना कहता है कि मेरा रब अल्लाह है, वक़द जाअकुम बिल बय्यिनाति मिन रब्बिकुम, और तुम्हारे रब की तरफ से तुम्हारे पास बय्यिनात आ चुकी हैं, यानी खुली खुली निशानियां आ चुकी हैं, और एक शख्स जिसका कोई कसूर नहीं है उसको सिर्फ इतना कहने पर कि वो ये कहता है कि मेरा रब अल्लाह है और तुम उसको कत्ल कर दोगे, तो बड़ी अजीब बात है। और रसूल जो है वो तो तुम्हारे पास अल्लाह ताला की तरफ से बय्यिनात लेकर आया है, वो सारी निशानियां जो कि मूसा अलैहिस्सलाम लेकर गए थे, तो उसका जिक्र किया जा रहा है। अब आप देखें कि एक हदीस में है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सिद्दीकीन चंद हैं, एक हबीब नजार जिसका जिक्र आपने सूरत यूसुफ में पढ़ा है, एक हबीब नजार जिसका जिक्र आपने सूरत यासीन में पढ़ा है, वजा मिन अक्सल मदीना तेरा जो नहीं ऐसा आपने पढ़ा था ना 22वें पारे के इख्तिताम पर और 23वें के आगाज में उनका वाक्या था। फिर दूसरा मोमिन जो है आले फिरौन, जो यहाँ पे जिनका जिक्र है, जो मूसा अलैहिस्सलाम के कत्ल से रोकता है, और तीसरे हैं अबू बकर सिद्दीक रजी अल्लाह अनहो, और अबू बकर सिद्दीक रजी अल्लाह अनहो के बारे में मैंने आपको हदीस सुनाई थी जब इस सूरत का तारुफ पेश किया था, सूरत अल मोमिन का, और आप एक दफा वो हदीस फिर सुन लीजिए कि उरवा बिन जुबैर रजी अल्लाह अन्हु कहते हैं कि मैंने अब्दुल्ला बिन अमर बिन आस से पूछा, मुझे बताओ कि मुशरिकीन मक्का ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को सबसे ज्यादा जो तकलीफ दी वो क्या थी? वो कहने लगे, एक दफा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काबा के सहन में नमाज पढ़ रहे थे, उकबा बिन अबी मुईद आगे बढ़ा, आप सल्लल्लाहु अलैहि वसल्लम के मुंडे को पकड़ा, फिर आप सल्लल्लाहु अलैहि वसल्लम की गर्दन में कपड़ा डालकर मरोड़ दिया और इतनी जोर से गला घोंटा जैसे मार ही डालेगा। इतने में बकर सिद्दीक रजी अल्लाह नो आ गए, उन्होंने उकबा का मोंडा थामा, आप सल्लल्लाहु अलैहि वसल्लम से उसको परे धकेल दिया, फरमाया, क्या तुम इस शख्स को सिर्फ इसलिए मार डालना चाहते हो कि वो कहता है कि मेरा परवरदिगार अल्लाह है, हालांकि वो तुम्हारे पास तुम्हारे परवरदिगार की तरफ से वाज़े निशानियां भी लेकर आया है। इसे बुखारी ने रवायत किया है। अब आप देखें कि यहाँ पे मर्द मोमिन जो है मूसा अलैहिस्सलाम को मार देने से, यानी जो फिरौन मूसा अलैहिस्सलाम को कत्ल करना चाहता है, तो ये मर्द मोमिन जो है वो फिरौन को रोकता है, और इसी तरह जो है वो अबू बकर सिद्दीक रजी अल्लाह अन्हों ने जो है वो उकबा बिन अबी मुईद को रोका कि तुम जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को क्यों कत्ल करना चाहते हो, और बिल्कुल इसी तरह से जो है वो मर्द मोमिन जिसका जिक्र आपने सूरत यासीन में पढ़ा था कि वो भी अपनी कौम की तरफ जो है वो दौड़ता हुआ आया, वजा अमिन अक्सल मदीनती रजुल यसआ काला या कौम इत्तबिउल मुरसलीन इत्तबिउ मन ला यसअलुकुम अजरं वहुम मुहतदून, और फिर कौम के लोगों ने उल्टा उसे जो है वो शहीद कर दिया, मार दिया था। और इस्लाम की तारीख जो है वो ऐसी ही तारीख है। تو یہ مرد مومن جو ہے یہ کیا کرتا ہے کہ ابھی تک اس نے اپنے ایمان کا اعلان نہیں کیا ہوا تھا، لیکن جب موسیٰ علیہ السلام کی جان کے لیے خطرہ محسوس کیا تو پکار اٹھا، وہ بول اٹھا، وقال رجل مومن من آل فرعون یکتم ایمانہ. تو پہلی بات کیا پتا چلتی ہے کہ وہ آل فرعون سے تعلق رکھتا تھا، نمبر دو اس نے اپنے ایمان کا اعلان نہیں کیا تھا، نمبر تین جب موسیٰ علیہ السلام کے قتل کا فرعون نے فیصلہ کیا تو اب یہ پکار اٹھا کہ کیا تم ایک شخص کو قتل کر دینا چاہتے ہو جو یہ کہتا ہے کہ ربی اللہ، کہ اللہ میرا رب ہے، اس کا کوئی گناہ نہیں ہے سوائے اس کے کہ وہ یہ کہتا ہے ربی اللہ، کہ میرا رب تو اللہ ہے. وَقَدْ جَاءَكُمْ بِالْبَيِّنَاتِ مِنْ رَبِّكُمْ، اور تمہارے پاس تمہارے رب کی طرف سے بینات لے کر آیا. وَإِنْ يَكُ كَاذِبًا، اگر وہ جھوٹا ہے، فَعَلَيْهِ كَذِبُهُ، تو اس کا جھوٹ خود اسی پر ہے، یعنی اگر وہ جھوٹا ہے تو اسے خود نقصان ہوگا، اس کو اس کے حال پر چھوڑ دو. وَإِنْ يَكُ صَادِقًا يُصِبْكُمْ بَعْضُ الَّذِي يَعِدُكُمْ، اور اگر جو ہے یہ سچا ہے، یصیبکم تو پہنچے گی تم کو، بعد الذی یعدکم تو اس میں سے، یعنی وہ خوفناک اور ہولناک نتائج جن سے وہ تمہیں ڈراتا ہے تو اس کا کچھ حصہ تمہیں مل کر رہے گا، وہ ان میں سے کچھ ہولناک واقعات پیش آ کر رہیں گے. ان اللہ لا یہدی من ہوا مسرف کذاب، اللہ کسی ایسے شخص کو ہدایت نہیں دیتا جو حد سے گزر جانے والا اور کذاب ہو. اب آپ دیکھیں کہ یہ مرد مومن جو ہے کتنے خوبصورت انداز میں، کتنے اچھے طریقے سے جو ہے وہ اپنی جو فرعون ہے اور جو دوسرے لوگ ہیں ان کو جو ہے وہ روکتا ہے، ان کو جو ہے وہ سمجھاتا ہے کہ اگر تم جیسے کہ موسیٰ علیہ السلام کو جھوٹا کہتے ہو، تو تم یہ کہتے ہو کہ انہوں نے جھوٹا نبوت کا دعویٰ کیا ہے، تو تم انہیں چھوڑ دو، خود ہی اگر وہ جھوٹے ہیں تو خود ہی انہیں سزا ملے گی، اور اگر وہ سچے ہیں تو جو وہ بات کہہ رہے ہیں، یعنی تمہیں قیامت کے عذاب سے جو ڈرا رہے ہیں، اللہ کی پکڑ سے جو تمہیں ڈرا رہے ہیں، تو پھر جو ہے پھر کیا ہوگا کہ اللہ کا عذاب جو ہے وہ تم پر آ کر رہے گا. اور ساتھ ہی اس نے یہ اعلان بھی کیا کہ اللہ کسی ایسے شخص کو ہدایت نہیں دیتا مصرف ان جو حد سے گزرنے والا ہو، اسراف کرنے والا ہو، شرک کفر کبر کرنے والا ہو، خدائی کا دعویٰ کرنے والا ہو، کذاب بہت جھوٹا ہو. یہاں مبالغے کے صیغے ہیں. یا قومی، اب دیکھیں کہ یہ مرد مومن جو ہے اس کی تقریر کے اندر بہت ہی جو ہے وہ بہت ہی زیادہ نرمی ہے، اور بہت ہی اپنی قوم کے لیے وہ فکر مندی رکھتے ہیں، اور بہت ہی جرت ہے اس مرد مومن کے اندر، بڑی جرت ہے کہ جس صداقت پر ایمان لائے ہیں تو اس صداقت کا اظہار ان کی تقریر کے ایک ایک فکرے سے، ایک ایک جملے سے، ایک ایک لفظ سے جو ہے وہ ہو رہا ہے. کیا کہتے ہیں؟ کہتے ہیں کہ یا قومی، اے میری قوم کے لوگو، لکم الملک الیوم، کہ آج بادشاہی تمہارے لیے ہے. پہلی بات کیا کہتے ہیں؟ کہ آج بادشاہی جو ہے وہ تمہارے لیے ہے. نمبر دو، ظاہرین فی الارض، غالب ہو تم زمین میں، اور ظاہرین جو ہے یہاں پہ اس کے معنی ہے غالب ہو، کیونکہ جیسے ظاہرا پیٹھ کے لیے بھی کہتے ہیں نا، کسی کو پیٹھ دینا یعنی کسی کی مدد کرنا، تو ظاہرین غالب، غلبہ پانے والے، کہ غالب ہو تم فی الارض، زمین میں، کہ تم زمین میں غالب ہو. یہ دو باتیں کہہ کے کہ آج بادشاہی تمہاری ہے، آج زمین میں غلبہ تمہیں حاصل ہے، کرسی حکومت تمہیں حاصل ہے. فَمَنْ يَنصُرُنَا، پس کون مدد کرے گا ہماری، مِن بَأْسِ اللَّهِ، اللہ کے اس عذاب سے، ان جا انا، اگر وہ آ گیا، یعنی اگر اللہ کا عذاب ہم پر آ گیا تو پھر کوئی ہے جو ہماری مدد کر سکے؟ جو لوگ اللہ کی نعمت اقتدار کی نہ شکری کرتے ہیں تو اپنے اوپر وہ اللہ کے عذاب کی دعوت دیتے ہیں، اور جب اللہ کا عذاب آتا ہے تو کوئی روک نہیں سکتا. قال فرعون، فرعون نے کہا، ما اریکم الا ما ارا، میں تم کو وہی دکھاتا ہوں جو میں دیکھ رہا ہوں، یعنی میری جو رائے ہے میں وہی رائے تمہیں دے رہا ہوں، وہی رائے تمہیں دے رہا ہوں جو مجھے مناسب نظر آتا ہے. اریکم، میں دکھاتا ہوں تم کو، الا ما ارا، جو میں دیکھتا ہوں، یعنی جو میری رائے ہے میں وہی تمہیں بتاؤں گا نا. ما اہدیکم الا سبیل الرشاد، اور میں اسی راستے کی طرف تمہاری رہنمائی کرتا ہوں جو کہ صحیح راستہ ہے. اب آپ دیکھیں کہ فرعون جو ہے وہ کیا کرتا ہے کہ وہ مرد مومن کی تقریر کو سن رہا ہے اور باقی لوگ خاموش ہیں، لیکن وہ بیچ میں بیجا مداخلت کرتا ہے. مرد مومن یہ تقریر بھرے دربار میں کر رہا ہے، فرعون کے سامنے، درباریوں کے اور جو وزیر ہیں، مشیر ہیں، سب کے سامنے، اور سب دم بخود ہو کر سن رہے ہیں، کیونکہ کسی کو پتہ ہی نہیں تھا کہ یہ جو ہے وہ موسیٰ علیہ السلام کا حمایتی ہے یا ان پر ایمان لانے والوں میں سے ہے. آپ دیکھ لیں کہ فرعون کے شاہی خاندان کا یہ فرد غالباً وہ دربار کے اعلیٰ عہدے داروں میں سے تھا، اور موسیٰ علیہ السلام کی دعوت توحید سے متاثر ہوتا ہے، اور کیسے مؤثر اور حکیمانہ انداز میں موسیٰ علیہ السلام کی حمایت کرتا ہے. تو یہاں پہ عمل کے لیے جو اصول سامنے آتا ہے، جو اللہ کی قدرت ہمارے سامنے آتی ہے اس واقعے سے، کہ تبلیغ ایک ایسی طاقت ہے، ایک ایسا مؤثر ہتھیار ہے کہ خود دشمن کی صفوں میں اپنے ہمدرد اور ساتھی پیدا کر لیتی ہے، خواہ وہ دشمن خاندان فرعون جیسا ظالم اور متکبر کیوں نہ ہو. اور یہاں پر بھی جو ہے وہ متاثر ہے، اور اب اس کی تقریر کا جو اثر ہو رہا ہے، اس کی جو دعوت ہے، اس میں اس کے اثر کو کم کرنے کے لیے فرعون بیچ میں جمپ کرتا ہے. فرعون مداخلت کرتا ہے اور کہتا ہے کہ یہ جو میں نے موسیٰ علیہ السلام کے قتل کی تجویز رکھی ہے، یہ میری بڑی سوچی سمجھی تجویز ہے، میں لوگوں کی بالکل صحیح رہنمائی کر رہا ہوں. کوئی یہ مت سمجھے کہ میں نے کوئی عجلت سے فیصلہ کر لیا ہے، کوئی یہ مت سمجھے کہ میں نے کچھ غور و فکر ہی نہیں کیا، مجھے کچھ نتائج کا اندازہ ہی نہیں ہے. نہیں، ما اریکم الا ما ارا وما اہدیکم الا سبیل الرشاد، میں نے بڑا سوچ سمجھ کر صحیح فیصلہ دیا ہے، سوچ سمجھ کر مخلصانہ جو ہے وہ رائے دی ہے، اور میری رائے بڑی ہی نیک نیتی کے ساتھ، مصلحت اندیشی کے ساتھ جو ہے وہ دی گئی ہے. تو اب وہ سب کو متاثر کرنا چاہتا ہے. وقال الذی، اب وہ شخص جو ایمان لایا تھا، وقال الذی آمنا، وہ شخص جو ایمان لایا تھا پھر کیا کہتا ہے، یا قومی، اے میری قوم کے لوگوں. آپ دیکھیں اس نے یہ آیت نمبر 29 کے شروع میں بھی کہا یا قومی، اب یہاں پہ بھی کہا یا قومی، انی اخاف علیکم مثل یوم الاحزاب، کہ مجھے خوف ہے کہیں تم پر وہ دن نہ آ جائے جو اس سے پہلے بہت سے جتھوں پر آ چکا ہے. تو یوم الاحزاب سے مراد کیا ہے، وہ دن جبکہ قوم نوح، عاد، ثمود اور ان کے بعد کی بہت سی قوموں پر اللہ کا عذاب آیا تھا، مثل داب قوم نوح. اب آپ دیکھیں کہ یہاں پہ جو ہے وہ داب کا لفظ استعمال کیا گیا ہے، اور اس کے معنی ہے یہاں پہ کیا، کہ حال ہوا، چلتے رہے. اصل میں دابتن، دال بابا، دب، یہ لفظ جو ہے یہ اس کے معنی ہوتے ہیں. جیسے یہاں پہ بھی داب ہے اور کہتے ہیں اس کے معنی ہے مسلسل چلنا، دال حمزہ با، مسلسل چلنا، اور دال با با کے معنی بھی ہیں کہ جیسے رینگ کر چلنے والے، وما من داب باطن، ہے نا. تو اصل میں روٹ کیا ہے اس کا، دال حمزہ با، مسلسل چلنا. اور آپ پہلے بھی پڑھ چکی ہیں وسخر الشمس والقمر دائبین، تو دال حمزہ با اس حال کو کہتے ہیں کہ جیسے ایک قوم کا حال ہوا، پھر دوسری کا، پھر تیسری کا، یعنی ایسی روش جس پر لوگ جو ہیں وہ چلتے رہے. تو مثلا داب قوم نوح و عاد و ثمود والذین من بعدہم، جیسا دن قوم نوح اور عاد اور ثمود اور ان کے بعد والی قوموں پر آیا تھا. فَمَاللَّهُ يُرِيدُ ظُلْمًا لِلْعِبَادِ, اور حقیقت یہ ہے کہ اللہ اپنے بندوں پر ظلم کا کوئی ارادہ نہیں رکھتا. یعنی یہ وہ قومیں تھیں جب انہوں نے اللہ کی نافرمانی کی تو پھر نافرمانی کے نتیجے میں تباہ ہوئی. تو مجھے یہ ڈر ہے کہیں تم پر بھی اللہ کا عذاب نہ آ جائے, اور اللہ تو کسی پر زیادتی تھوڑی کرتا ہے. اللہ عذاب تبھی بھیجتا ہے جب کوئی ظلم کرتا ہے, اور اللہ کا عذاب جو ہے وہ عدل کے مطابق ہوتا ہے. یہ آیت نمبر 32 جو ہے, اس میں وہ مرد مومن جو ہے اس نے بڑی خوبصورت بات کہی کہ وَيَا قومی, اور اے میری قوم کے لوگوں, انی اخاف علیکم یوم التناد, مجھے ڈر ہے کہ کہیں تم پر فریاد کا دن نہ آ جائے. اب آپ دیکھیں کہ یہاں پر جو ہے اس نے ڈرایا ہے یوم التناد سے. تناد, یہ پیچھے آپ نے ندا پڑھا تھا نا, اسی سے یہ لفظ ہے, ندا سے. جیسے نون دال یا اس کا مادہ ہے آواز بلند کرنا, پکارنا, اور یوم التناد کے لغوی معنی ہے ہانک پکار کا دن, ایک دوسرے کو پکارنے کا دن. یوم التناد آوازوں کا دن, کہ اس دن بکثرت آوازیں ہوں گی, ایک دوسرے کو لوگ پکاریں گے. اچھا, اب یہاں پہ سوال یہ پیدا ہوتا ہے کہ قیامت کے دن کو یوم التناد کیوں کہا جاتا ہے؟ آپ نے اسی صورت میں قیامت کے کیا نام پڑھے ہیں؟ آپ نے یوم الطلاق پڑھا, یوم العازفہ, اور یہاں پہ یوم التناد. اب آپ دیکھیں کہ بالکل نئے نام ہے نا. اچھا, یوم التناد کے مفسرین نے کیا معنی بیان کیے ہیں کہ اس سے مراد جو ہے کیا ہے؟ مفسرین کہتے ہیں کہ قیامت کے دن کو یوم التناد اس لیے کہا جاتا ہے کہ اس دن لوگ جو ہیں وہ فریاد کر رہے ہوں گے, اس دن بڑی ہلچل بھرپا ہوگی, اس دن چیخ پکار ہوگی, دوڑو بھاگو لیجیو چلیو, ہر طرف جو ہے وہ ایک شور ہوگا, ہر طرف جو ہے ایک بڑا ہی ہنگامہ ہوگا, کیونکہ وہ یوم التناد ہوگا, وہ ایک دوسرے کو پکارنے کا دن ہوگا. اس دن لوگ ایک دوسرے کو پکاریں گے, مثلا اہل جنت اہل جہنم کو پکاریں گے, اہل جنت اہل دوزخ کو پکاریں گے, اور اہل دوزخ اہل جنت کو آوازیں دیں گے. آپ سورت آراف میں بھی پڑھ چکی ہے نا, اہل دوزخ جو ہیں وہ اہل جنت کو جب جنت میں مزے کرتے دیکھیں گے تو اس وقت کہیں گے کہ تھوڑا سا کھانا اور تھوڑا سا پانی ہمیں بھی دے دو, اور وہ پھر پوچھیں گے کیا تمہارے پاس کوئی ڈرانے والا نہیں آیا تھا, اور وہ کہیں گے کہ نہیں ہم تمہیں نہیں دے سکتے, اللہ تعالیٰ نے یہ تم پر جو ہے جہنمیوں پر یہ کھانا پینا جنت کی نعمتیں حرام کر دی ہیں. یہ آپ سورت آراف میں پڑھ چکی ہیں. پھر اسی طرح مفسرین کہتے ہیں کہ جو تابے داری کرنے والے ہیں, جو فالوئرز ہیں, پیروکار, وہ اپنے لیڈروں سے لیڈروں کے بارے میں فریاد کر رہے ہوں گے کہ اللہ تعالیٰ ان کو پکڑ لیجئے, انہوں نے ہمیں گمراہی کے راستے پہ ڈالا تھا. اور جو لیڈر ہوں گے وہ فریاد کر رہے ہوں گے کہ ہم نے ایک بات کہی تھی, ہم نے کوئی زبردستی تو نہیں کی تھی, تو وہ جو ہے وہ اپنے آپ کو بچانے کے لیے فریاد کر رہے ہوں گے. تو ظالم فریاد کرے گا, مظلوم فریاد کرے گا, عابد جو ہے وہ فریاد کرے گا, معبود فریاد کریں گے, تو لوگ جو ہیں وہ کیا کر رہے ہوں گے, آوازیں دے رہے ہوں گے. بعض مفسرین کہتے ہیں کہ میزان کے پاس ایک فرشتہ ہوگا جس کی نیکیوں کا پلڑا ہلکا ہوگا, اس کی بدبختی کا یہ فرشتہ چیخ کر اعلان کرے گا. بعض یہ کہتے ہیں کہ عملوں کے مطابق لوگوں کو پکارا جائے گا, جیسے اہل جنت کو کہا جائے گا اے جنتیوں, اور اہل جہنم کو کہا جائے گا اے جہنمیوں. تو یہ جو ایک شور آواز ہنگامہ اور یہ جو چیخ پکار جو ہے उसका मंजर होगा, तो इसलिए उस दिन को यौमत तनात कहा जाता है कि वो चीख पुकार का और वो फरियाद करने का दिन है। और फिर आप देखें कि इस सिलसिले में ये बात बहुत अहम है कि वो इतना सख्त दिन होगा, तो यहाँ पर थोड़ी देर रुक कर हमें भी सोचना चाहिए कि उस दिन जो है जब चीखों पुकार होगी, फरियादें होंगी, तो मेरा और आपका हाल क्या होगा। और हमें अल्लाह से दुआ करनी चाहिए कि अल्लाह ताला तू हमें उस दिन नेक बख्तों में शामिल कर देना, जन्नतियों में शामिल कर देना। हजरत अबू हाजिम आरिज रजी अल्लाह अनु से रवायत है कि वो अपने नफ्स का मुहासबा करते और कहते थे अपने आप को मुखातिब करके कि ए आरिज, कयामत के दिन जब आवाज दी जाएगी कि फलां किस्म के गुनाह करने वाले खड़े हो जाएं, तो मैं सोचता हूं कि तू भी उनके साथ खड़ा होगा। फिर आवाज आएगी फलां किस्म के अब गुनाह करने वाले खड़े हो जाएं, तो मुझे ऐसा लगता है कि शायद तू उनके साथ भी खड़ा होगा। फिर पुकार आएगी कि अब फलां किस्म के गुनाह करने वाले खड़े हो जाएं, और मैं सोचता हूं कि तू उन लोगों में खड़ा होगा, और मैं समझता हूं कि हर गुनाह के ऐलान के वक्त तुझे तो उनके साथ खड़ा होना पड़ेगा। फिर अपने नफ्स से कहते कि ए आरिज, तूने तो हर किस्म के गुनाह जमा कर रखे हैं, तेरा क्या हाल होगा। तो इस तरह वो अपना मुहासबा करते थे। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह अनु से रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब कयामत का दिन आएगा तो अल्लाह का एक मनादी करने वाला पुकारेगा कि अल्लाह के मुखालिफ लोग खड़े हो जाएं। फिर वो लोग खड़े होंगे जो तकदीर का इनकार करते थे। फिर असाबे जन्नत दोजख वालों को और दोजख वाले असाबे जन्नत को और असाबे आराफ दोनों को आवाज देकर अपनी अपनी बातें करेंगे। उस वक्त हर खुशनसीब और बदनसीब का नाम उसकी वल्दियत के जरिए से, वल्दियत लेकर उसका नतीजा रिजल्ट अनाउंस किया जाएगा। फलां बिन फलां कामयाब हो गया और फलां बिन फलां जो है वो तो नाकाम और बदबख्त हो गया। और लोगों, बड़ा ही सख्त दिन होगा। अल्लाह अकबर, अल्लाह अकबर। अल्लाह ताला मुझे और आपको उस दिन की सख्ती से बचाए। यौमा तुवल्लूना मुदबिरीन, और लोग जो हैं उस दिन पीठ फेर कर भागेंगे। यौमा तुवल्लूना, और लोग क्या करेंगे, वो भागेंगे। मुदबिरीना पीठ फेर कर, दुबर से है, मा लकुम मिन अल्लाह मिन आसिम। फरमाया मगर उस वक्त अल्लाह से बचाने वाला कोई ना होगा। लोगो, कोई तुम्हें अल्लाह के अजाब से बचा नहीं सकता। फमन युद्लिल्लाहु फमा लहू मिन हाद, सच ये है कि जिसे अल्लाह भटका दे फिर उसे कोई रास्ता दिखाने वाला नहीं होता। वलकद जाअकुम यूसुफु मिन कबलू, इससे पहले यूसुफ अलैहिस्सलाम तुम्हारे पास बय्यिनात लेकर आए थे। फमा ज़िलतुम फी शक्कि मिम्मा जाअकुम बिह, मगर तुम उनकी लाई हुई तालीम की तरफ से शक ही में पड़े रहे। इस सिलसिले में मुफस्सरीन कहते हैं कि अब यहां पर जो है वो जो मर्दे मोमिन है वो अपनी जो कौम के लोग हैं वो उन्हें समझा रहा है, वो उन्हें जो है वो बता रहा है कि अहले मिस्र, मूसा अलैहिस्सलाम से पहले तुम्हारे पास यूसुफ बिन याकूब बिन इसहाक बिन इब्राहिम अलैहिस्सलाम मुजात और अपनी सदाकत की खुली निशानियां लेकर आए थे, और 20 साल तक तुम्हें एक अल्लाह की इबादत की दावत देते रहे। और हजरत यूसुफ अलैहिस्सलाम का जो किरदार था, जो पाकीजा किरदार, वो भी उनकी नबूवत की गवाही देता रहा। लेकिन तुम लोग इनके लाए हुए दीन हक में शक ही करते रहे, और जब हजरत यूसुफ अलैहिस्सलाम फौत हो गए तो तुम बहुत खुश हुए, اور اپنے کفر کی وجہ سے کہنے لگے کہ اب یوسف کے بعد کوئی رسول نہیں آئے گا، تم نے یوسف اور ان کے بعد کے آنے والے تمام نبیوں کا انکار کیا اور یہ تھی حد تمہاری گمراہی کی، یعنی تم نے تو اپنی گمراہی کی انتہا کر دی کہ یوسف علیہ السلام بھی تو تمہارے پاس آئے تھے نا، انہوں نے تمہیں اللہ کا پیغام دیا تھا، وہ اللہ کے رسول تھے، تو تم کیسی عجیب قوم ہو کہ تم نے یوسف علیہ السلام جو ہے ان کا بھی انکار کیا اور ان کے فوت ہو جانے کے بعد تم خوش ہو گئے. اب آپ دیکھیں کہ مصر کی بات ہو رہی ہے نا، اور مصر میں ہی تو یوسف علیہ السلام بھی آئے تھے، انہوں نے جو ہے وہ ایمان کی دعوت تو دی تھی نا، تو یہ جو جاکم جو ہے نا اس سے مراد ہے جا الا آبائکم، کہ تمہارے باپ دادا کے پاس یوسف علیہ السلام آئے تھے، لیکن تم ان کی لائیوی تعلیم کے بارے میں شک میں رہے. حتی اذا حلقا، جب وہ فوت ہو گئے، ان کا انتقال ہو گیا، قل تم نے کہا، یعنی تم خوش ہو گئے، تم نے کہا لن یبعث اللہ من بعدہ رسولا، کہ اب ان کے بعد اللہ کوئی بھی رسول ہرگز نہ بھیجے گا. یہ ان کی گمراہی اور ہٹ دھرمی کی انتہا تھی کہ ان کی وفات پر، پیغمبر کے جانے پر افسردہ ہونے کی بجائے تم بڑے خوش ہوئے اور تم نے کہا کہ اچھا ہو گیا کہ وہ چلے گئے اور اب کوئی رسول نہیں آئے گا. کذالک یدل اللہ من ہوا مسرف مرتاب، اس طرح اللہ ان سب لوگوں کو گمراہی میں ڈال دیتا ہے، ہر اس شخص کو جو مسرف ہو. مسرف یہ مبالغے کا صیغہ ہے اور اس کے معنی ہے حد سے بڑھ کر، جو ہے وہ حد سے گزرنے والا، جو حد سے گزرنے والا ہو. مرتاب یہ بھی جو ہے وہ مبالغے کا صیغہ ہے کہ جو شک کرنے والا ہو. تو یہ تھی ان کی صفات کہ وہ حد سے گزرنے والے تھے اور وہ بہت زیادہ شک کرنے والے تھے. الذین یجادلون فی آیات اللہ بغیر سلطان اتاہم، اور اللہ کی آیات میں جھگڑے کرتے ہیں بغیر اس کے کہ ان کے پاس کوئی سند یا دلیل آئی ہو. تو اب یہاں پر جو ہے وہی مرد مومن جو ہے وہ مصر کے لوگوں کو، اپنی قوم کے لوگوں کو سمجھا رہا ہے اور بتا رہا ہے کہ تم لوگوں نے تو سمجھا تھا کہ رسول کوئی نہیں آئے گا، جھگڑا ختم ہو گیا، لیکن جو ہے وہ ہوا کیا کہ اللہ تعالیٰ نے تو رسولوں کو بھیجا، جیسے کہ موسیٰ علیہ السلام، اور تم نے اب کیا کر رہے ہو کہ تم جھگڑا کر رہے ہو. اللہ زینہ یجادلون فی آیات اللہ، کہ تم جو ہے وہ اللہ کی آیات میں جھگڑے کر رہے ہو. بغیر سلطان، بغیر کسی اتھارٹی کے، سند کے، دلیل کے، اتاہم جو ان کے پاس آئی ہو، قبور مقتن اند اللہ، یہ بات اللہ کو سخت ناپسند ہے. مقتن بیزاری ناپسندیدگی کے لیے استعمال کیا جاتا ہے، قبورہ بہت زیادہ. تو یہ جو لڑائی جھگڑا ہے، یہ جو انکار کی کیفیت ہے، یہ جو نبیوں کا انکار کرنا، کتاب کا جو انکار کرنا، اللہ کے پیغام میں شک کرنا، کج بحثیاں کرنا، یہ رویہ مجادلہ جو ہے، قبور مقتن عند اللہ، اللہ کو سخت ناپسند ہے. فَإِنَّ الَّذِينَ آمَنُوا، اور ایمان لانے والوں کو بھی سخت ناپسند ہے. كَذَلِكَ يَطْبَعُ اللَّهُ عَلَىٰ كُلِّ قَلْبِ مُتَكَبِّرٍ جَبَّارٍ، اسی طرح اللہ ہر متکبر اور جبار کے دل پر ٹھپا لگا دیتا ہے. یعنی اللہ تعالیٰ کسی کے دل پر بلا وجہ ٹھپا نہیں لگاتا. جب اللہ کسی کے دل پر مہر لگاتا ہے تو وجہ کیا ہوتی ہے اس کی؟ جب اس کا دل تکبر سے بھر جاتا ہے، اس میں جباریت کی ہوا بھر جاتی ہے، جب وہ حق کے آگے جھکتا نہیں ہے، پھر اللہ بھی اس کو جو پھر اللہ بھی اس کے ساتھ کیا معاملہ کرتا ہے کہ اس کا جو دل ہے اس پر جو ہے وہ مہر لگا دیتا ہے. تو مہر لگانے کی وجہ جو ہے وہ اللہ کی آیات کے مقابلے میں تکبر اور سرکشی کا رویہ اختیار کرنا. اس سلسلے میں رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، بندہ جب کوئی گناہ کرتا ہے تو اس کے دل پر ایک سیاہ نقطہ پڑ جاتا ہے، پھر اگر وہ گناہ چھوڑ دے، استغفار اور توبہ کرے تو اس کا دل صاف کر دیا جاتا ہے، اور دوبارہ گناہ کرے تو نقطہ بڑھ جاتا ہے حتیٰ کہ دل پر چھا جاتا ہے۔ یہ ترمذی کی روایت ہے، راوی ہے ابو ہریرہ رضی اللہ عنہ۔ تو آپ دیکھیں کہ یوسف علیہ السلام اور موسیٰ علیہ السلام کے زمانے میں تقریباً 2 صدیوں کا فرق ہے، اور ہوا کیا کہ یہ قوم کے لوگ جو تھے، یہ مصر کی قوم کے جو لوگ تھے، یوسف علیہ السلام کے اخلاق اور کردار کو بھول کر، اور نہ صرف جو ہے وہ ان کا انکار کیا تھا، اور اس کے بعد جو ہے وہ حضرت موسیٰ علیہ السلام کا انکار کرنے لگے۔ تو یہاں پر بھی وہ یہ مرد مومن جو ہے سمجھا بھی رہا ہے، اور ساتھ ہی یہ بات بتا رہا ہے کہ پھر ایسے لوگوں سے اللہ بے نیاز ہو کر ان کے دلوں کو سیلڈ کر دیتا ہے، ایسے لوگوں کی اللہ کو کوئی ضرورت نہیں ہے۔ اور ہم اللہ تعالیٰ سے قلب سلیم مانگتے ہیں، ہم قلب منیب مانگتے ہیں، ایسا دل جو اللہ کی طرف رجوع کرنے والا ہو، جو اللہ کی طرف لوٹنے والا ہو، جو اللہ سے ڈرنے والا ہو، نہ کہ متکبر اور جبار کا دل۔ فقال فرعون، فرعون نے کہا، یا حامانو، اے حامان، جو کہ فرعون کا جو ہے وہ کنسٹرکشن کا منسٹر تھا، یعنی وزیر تعمیرات، اس کو کہا کہ ابن لی سرحن، کہ میرے لیے ایک بلند عمارت تعمیر کرو، لعلی ابلغ الاسباب، تاکہ میں راستوں تک پہنچ سکوں۔ تو وہ کیا چاہتا تھا؟ وہ آگے بڑھنا چاہتا تھا۔ اور آپ دیکھیے کہ یہاں پر جو ہے سواد را ہا کا لفظ استعمال کیا گیا ہے، اور سواد را ہا کا اس کے معنی ہیں عمارت کے، محل کے، جیسے ایک محل ہوتا ہے نا جو خوبصورت ہوتا ہے، نقش و نگار والا ہوتا ہے، تو بلند بھی ہوتا ہے، عام بلڈنگوں سے نمایاں ہوتا ہے۔ تو فرعون نے کہا، اے حامان، میرے لیے ایک بلند عمارت تعمیر کرو، میرے لیے ایک بالا خانہ بنا دو تاکہ وہ آسمان کے دروازوں تک پہنچ جائے۔ یہاں پہ الاسباب لفظ استعمال کیا گیا ہے، سبب واحد ہے، اور الاسباب جمع ہے، رسی کے لیے بھی استعمال ہوتا ہے، اور ایسے دروازے یا راستے کو کہتے ہیں جس سے آگے جایا جائے۔ اسباب السماواتی، آسمانوں کے دروازوں تک، آسمانوں کے راستوں تک، اطلع الہ موسیٰ، تاکہ میں موسیٰ علیہ السلام کے خدا کو جھانک سکوں، جیسے ہوتا ہے نا اطلاع پانا اور جھانکنا، فاطلع، تاکہ میں جھانک سکوں، الہ موسیٰ، موسیٰ علیہ السلام کے الہ کی طرف، وانی، اور بے شک میں سمجھتا ہوں، لأظنہ کاذبا، میں تو موسیٰ علیہ السلام کو جھوٹا سمجھتا ہوں۔ کہا اس نے، مجھے تو یہ موسیٰ جھوٹا ہی معلوم ہوتا ہے، وانی لأظنہ کاذبا، فکذلک زینا، اور اللہ تعالیٰ کہتے ہیں کہ اسی طرح سے خوبصورت بنا دیا گیا، لفرعون، فرعون کے لیے، سوء عمل ہی، اس کا برا عمل، فصد عن السبیل، اور اسے راہ راست سے روک دیا گیا، وما کید فرعون الا فی تباب، اور فرعون کی یہ ساری چال بازی جو تھی اس کی اپنی تباہی کے راستے میں استعمال ہوئی۔ اب یہاں پہ تباب کا لفظ استعمال کیا گیا ہے، تا با با مادہ ہے، خسارہ، ہلاکت۔ تو فرعون نے جو تدبیر اختیار کی تھی تو اس کا نتیجہ خود اپنے حق میں برا نکلا۔ وہ کیسے تباہ ہوا؟ یعنی یہاں پہ تباب جو استعمال کیا گیا ہے، اس کا مطلب ہے بالکل ہی ٹوٹ جانا، بالکل ہی ہلاک، تباہ و برباد ہو جانا۔ اور فرعون جو ہے اس کو اس کی نافرمانیوں کی وجہ سے، اس کے کبر اور شرک کی وجہ سے اللہ تعالیٰ نے اس کو سمندر کی لہروں کے سپرد کر دیا۔ तो फिरौन ने ये सारी बातें दरबारियों को धोखा देने के लिए की थी, और इसीलिए अल्लाह ताला ने कहा कि उसकी ये जो कैद थी, उसकी जो चाल थी, उल्टी उसके लिए जो है वो तबाही के लिए इस्तेमाल हो गई। फकाल अल्लज़ी आमना, और वो शख्स जो ईमान लाया था, वो मर्द मोमिन, उसने कहा या कौमी, ए मेरी कौम के लोगो, इत्तबिउनी, तुम मेरी पैरवी इख्तियार करो, अहदिकुम सबील रशाद, मैं तुम्हें सही रास्ता बताता हूँ। आप जरा गौर करें कि पीछे फिरौन ने बीच में जो है वो मर्द मोमिन की बात को काटा था, ये आयत नंबर 39 में मदाखलत की थी। फिरौन ने कहा था मा उरीकुम इल्ला मा अरा व मा आदीकुम इल्ला सबील रशाद, लेकिन इस मर्द मोमिन की जुर्रत देखें, इसकी हिम्मत देखें, इसके ईमान की मजबूती देखें, कि अब अपनी कौम के लोगों को कहते हैं कि ऐ मेरी कौम के लोगों, मेरी पैरवी इख्तियार करो, बिल्कुल सूरत यासीन के मर्द मोमिन की तरह। तो सूरत यासीन जो है उसके मर्द मोमिन ने भी जो है वो यही बात जो है इसको पुकारा था, और यही बात कही थी कि ऐ मेरी कौम के लोगों, तुम जो है वो मेरी पैरवी इख्तियार करो। उसने क्या कहा था, उस शख्स ने कहा था कि या कौम इत्तबिउल मुरसलीन, रसूलों की पैरवी इख्तियार करो। उसने रसूलों की पैरवी इख्तियार की तो कहा था रसूलों की पैरवी इख्तियार करो, और इत्तबिउ मन ला यसअलुकुम अजरं वहुम मुहतदून, और खुद कहा था कि मैं तो उस अल्लाह की पैरवी कर ही रहा हूं जिसने मुझे पैदा किया, और उसे जिसकी तरफ मुझे लौट कर जाना है। अब यहाँ पे भी इसने कहा कि तुम जो है मेरी पैरवी करो, यानी मैं ईमान लाया हूँ मूसा अलैहिस्सलाम पर, तुम भी ईमान लाओ, आदिकुम सबील रशाद, और मैं तुम्हें बताता हूँ कि सही रास्ता क्या है। सबील खुले कुशादा रास्ते को कहते हैं, रशाद जो है ये हदायत का अगला दर्जा है। या कौमी, ए मेरी कौम के लोगो, इन्नमा हाजिहिल हयात दुनिया मता, ये दुनिया की जिंदगी तो चंद रोजा है, यानी ये दुनिया की आरजी दौलत और खुशहाली जो है, इस पर फूल न जाना, अल्लाह को भूल न जाना, या दारुल करार। अब आप देखें क्या कहा, या कौमे इन्नमा हाजिहिल हयात दुनिया मता, क्या मेरी कौम के लोगों, दुनिया की जिंदगी तो बहुत थोड़ी है, चंद रोजा है, आरजी दौलत और खुशहाली पर फूल कर अल्लाह को भूल ना जाना। वह इन्नल आखिरत हिया दारुल करार, और बेशक हमेशा का जो घर है वो तो आखिरत का घर है। वह इन्नल आखिरत, और बेशक आखिरत की जो जिंदगी है, हिया दारुल करार, वो है ठहरने का मकाम। तो असल घर जहां पे कयाम करना चाहिए, जहां पे दिल लगाना चाहिए और जिसकी तैयारी करना चाहिए, वो है आखरत का घर। मन अमेला सैयतन, बस जो शख्स बुराई करेगा, फला युज़ा इल्ला मिसलहा, तो उसको उतना ही बदला मिलेगा जितनी उसने बुराई की होगी। कितनी अहम बात है कि हर बदी का बदला उतना मिलेगा जितनी उसने की होगी। लेकिन वह मन अमेला सालेहन, और जो नेक अमल करेगा, मिन जकरिन और उनसा, वो मर्द हो या औरत, वह हुआ मोमिन, और हो वो मोमिन, फौला यदखुलूनल जन्नता, तो उसको ऐसे तमाम लोगों को जन्नत में दाखिल किया जाएगा। नंबर दो, युरज़कून फीहा बिगैर हिसाब, और उनको बगैर हिसाब के रिस्क दिया जाएगा। अब आप देखिए कि यहाँ पर ये बात बहुत अहम है, अक्सर लोग कहते हैं ना कि औरतों को इस्लाम में जो है वो सेकंड डिग्री सिटीजन रखा जाता है, और या औरतों को कम हकूक दिए जाते हैं। अब आप देख लें कि अल्लाह ताला ने एक तरफ इस्लाम में औरत को माँ की रूप में जो है वो कहा कि जन्नत उसके कदमों के नीचे है, उसको घर की मलका बनाया, बाहर की जॉब की जिम्मेदारी उस पर नहीं रखी, और इसी तरह बेटी बहन के रूप में कहा कि ये एक रहमत है, ये जन्नत के हुसूल का जरिया है, तो उसको मुआश की जिम्मेदारियों से फारिग रखा अल्लाह ताला ने। और जहां पर बात आखरत की है, तो कहा कि मर्द हो या औरत, तो सब जो है उन्हें जो है वो अजर मिलेगा उनकी नेकियों के मुताबिक, मर्द करे नेकी या औरत करे नेकी। ऐसा नहीं है कि मर्द एक नेकी करे तो 10 का सवाब मिलेगा, औरत एक नेकी करे तो 1 का मिलेगा, ऐसा नहीं है। मर्द एक नेकी करेगा तो उसको भी 1 का सवाब मिलेगा, औरत करेगी तो उसको भी सवाब मिलेगा। तो जो भी नेक अमल करे, खा वो मर्द हो या औरत, वह हुआ मोमिन और हो वो मोमिन। तो असल चीज जो है वो ईमान है, ईमान की बुनियाद पर फैसले होंगे। तो ईमान की बुनियाद पर मन अमिला सवालेहन और अमले सवाले की बुनियाद पर दो चीजें अहम है, तो ऐसे लोगों को जन्नत में दाखिल किया जाएगा। नंबर दो, युर्ज़कूना फीहा बिगैर हिसाब, और इनको बेहिसाब रिस्क दिया जाएगा। बदी का बदला बदी के मुताबिक है, लेकिन नेकी का जो बदला है वो बगैर हिसाब के है। ये बड़ी खास बात है जिसका यहाँ पे जिक्र किया गया है। फिर कहा वा या कौमे, और ऐ मेरी कौम के लोगो, माली अदउकुम इलन नजाती, कि क्या माजरा है, यानी ऐ मेरी कौम के लोगो, माली क्या हो गया है मुझको, अदउकुम के मैं बुलाता हूं तुमको, इलन नजाती नजात की तरफ, यानी मुझे क्या हो गया है, मेरा क्या हाल है कि मैं तुम्हें दावत देता हूँ निजात की तरफ, व तदऊननी इलन नार, और तुम मुझे आग की दावत देते हो, तदऊननी लि अकफुरा बिल्लाही, क्या तुम मुझे इस बात की दावत देते हो कि मैं अल्लाह के साथ कुफर करूं, व उशरिका बिही, और उसके साथ जो है मैं शरीक ठहराऊं, मा लैसा ली बिही इल्मुन, जिन्हें मैं नहीं जानता, जिनके बारे में मेरे पास कोई इल्म नहीं है, कोई दलील नहीं है कि मैं उनको अल्लाह की खुदाई में शामिल कर लो। व अना अदउकुम इलल अजीजिल गफ्फार, और मैं तुम्हें जो है वो दावत देता हूं एक जबरदस्त मगफरत करने वाले रब की तरफ। अब देखें कि वो मर्दे मोमिन जो है कितने खूबसूरत तरीके से मसलसल दलाइल देते हुए हक और सदाकत के साथ लोगों को आखिरत की तरफ, जन्नत की तरफ, ईमान और अमले सालेह की तरफ दावत देता है। और उसका इखलास, उसकी सदाकत, उसकी सच्चाई जो है उसके एक एक जुमले से जो है वो टपक रही है, पता चलती है। ला जरामा, फिर फरमाया कि कोई शक नहीं है, ला जरामा कोई शक नहीं है। अब इसके माने क्या है, हक यही है। ला जरामा यानी जिस चीज में शक नहीं होता तो क्या बात है, यकीनी बात है, हक यही है। अन्नमा तदउननी इलैही लैसा लहू दावतुन फि दुनिया वला फिल आखिरा, के हक यही है, इसमें कोई शक नहीं है कि जिस चीज की तरफ तुम मुझे दावत देते हो, अन्नमा तदउननी इलैही, कि जिस चीज की तरफ तुम मुझे दावत देते हो, लैसा लहू दावत उन फिर दुनिया वाला फिर आखिरा, उनके लिए ना दुनिया में कोई दावत है और ना आखिरत में। इसके माने ये हैं कि तुम जो मुझे शिर्क की दावत देते हो, तो इन्हें तो तुमने जबरदस्ती खुदा बना रखा है, और हक ये नहीं है कि इन्हें जो है वो खुदा बनाया जाए, और इन्हें दुनिया में भी खुदा बनाने का कोई फायदा नहीं है, और आखिरत में भी जो है वो इनको खुदा बनाने का कोई फायदा नहीं होगा, ये कोई मदद नहीं करेंगे, इनके पास कोई इख्तियार नहीं है, ये बड़े बेबस खुदा हैं। वह अन्ना मरदना इल्लाही, और बेशक हम सबको अल्लाह की तरफ पलटना है, वह अन्नल मुसरफी नहुम असाबुन नार, और हद से गुजरने वाले आग में जाने वाले हैं। फसतज़कुरूना मा अकूलु लकुम, और अनकरीब वक्त आने वाला है जब जो कुछ मैं कह रहा हूं फिर तुम उसको याद करोगे, यानी जब हिसाब किताब का वक्त आएगा, जब कयामत आएगी, और जब तुम अपने अंजाम को देखोगे तो तुम उस वक्त मुझे याद करोगे। वा उफविदु अमरी इलल्लाह, और मैं अपना मामला अल्लाह के सुपुर्द कर देता हूँ। ये बड़ी खूबसूरत बात उस मर्द मोमिन ने की कि अब मुझे कोई डर नहीं है, क्योंकि मोमिन को यकीन था कि मैं जो दावत पेश कर रहा हूं, मैं जो डंके की चोट पर फिरौन के दरबार में जो है वो खुल्लम खुल्ला हक बात को पेश कर रहा हूं, अब मुझ पर मुसीबत तो टूटेगी, अब मुझे अपनी जान से हाथ तो धोना पड़ेगा, अब मुझे जो है वो मुसीबतें और तकलीफें तो बर्दाश्त करनी पड़ेंगी। तो कहा कि अनकरीब वक्त आएगा जब तुम मुझे याद करोगे, लेकिन वाउफविदु अमरी इलल्लाह। अब मैंने अपना मामला जो है वो अल्लाह के सपुर्द कर दिया। इन अल्लाह बसीरु बिल इबाद, और बेशक मेरा अल्लाह जो है वो अपने बंदों का निगहबान है। फवकाहुल्लाहु सय्यिआति मा मकरू, आखिरकार उन्होंने जो बुरी से बुरी चालें उस मोमिन के खिलाफ चली, फवकाहुल्लाहु, पस अल्लाह ने बचा लिया उस मर्द मोमिन को सय्यिआति, उन बुराइयों से, उन बुरी चालों से, मा मकरू जो उन्होंने चली थी। वहाका बे आले फिरौना सू उल अजाब, और अल्लाह ताला ने आले फिरौन को बुरे अजाब में घेर लिया। हाका का मतलब होता है घेर लेना। अन्नारु योरदूना अलैहा गुदुवं व अशिया, दोजक की आग है, अन्नारु आग है, योरदूना पेश किया जाता है, अलैहा उस पर, यानी आले फिरौन को जो है वो दोजक की आग पर पेश किया जाता है, गुदुवं व अशिया, सुबह भी और शाम भी। फयौमा तकूमु सातु, और जब कयामत की घड़ी आ जाएगी उस वक्त अल्लाह ताला हुक्म देंगे, अदखिलू आले फिरौन अशद अल अजाब, के आले फिरौन को शदीद तर अजाब में दाखिल कर दो। प्यारी बहनों, ये सूरत अल मोमिन की, सूरत गाफिर और जो अतौल सूरत है, इसकी ये आयत नंबर 46, इसकी ये जो आयत नंबर 46 है, इसके बारे में मुफस्सरीन कहते हैं कि ये जो आयत है ये कब्र के अजाब पर दलालत करती है। यानी ये आयत दलील है अजाब कब्र की, क्योंकि यहां पर दो तरह के अजाब का जिक्र किया गया है। एक अजाब है, कहा कि फिरौन और उसके साथी जो हैं दोजक की आग के सामने सुबह और शाम पेश किए जाते हैं। अब आप देखें कि यहां पर एक लफ्ज है गुदुवन का और दूसरा लफ्ज है अशियन का, गुदुवन और अशियन। अब आप देखें कि गुदुवन जो है ये आप पहले भी पढ़ चुके हैं और इसके मानी हैं सुबह के, और अशियन का जो लफ्ज है ये दोपहर से लेकर जो अंधेरा फैल जाता है उस वक्त के लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। तो मुफस्सरीन कहते हैं कि इससे मुराद है कब्र का अजाब, और इस सिलसिले में हमें बुखारी और मुस्लिम की रवायत मिलती है, और मुसनद अहमद में हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह नो की, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से जो शख्स भी मरता है उसे सुबह शाम उसकी आखिरी कयामगाह दिखाई जाती रहती है, खा वो जन्नती हो या दोजखी। उससे कहा जाता है कि यह है वो जगह जहां तू उस वक्त जाएगा जब अल्लाह तुझे कयामत के दिन दोबारा उठाकर अपने हुजूर बुलाएगा। फिर इसी तरह कब्र के अजाब के सिलसिले में जो है वो हजरत आयशा सदीका रजी अल्लाह अन्हा के सवाल के जवाब में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नाम अजाबुल कब्री हक, ये सही बुखारी की रवायत है, फरमाया हाँ कब्र का अजाब हक है। फिर आप देखें कि हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ऐसी अहादीस मिलती हैं कि आप कब्र के अजाब से अल्लाह की पनाह मांगा करते थे। एक मौके पे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आगार हो तुम लोग कब्रों में आजमाइशों में डाले जाओगे। इसे मुसनद अहमद और सही मुस्लिम ने रवायत किया है। हजरत आयशा सिद्दीका रजी अल्लाह कहती हैं, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हर नमाज के बाद अजाब कब्र से पनाह मांगते थे। तो प्यारी बहनों, ये आयत नंबर 46 जो है, इसमें जो है वो अजाब कब्र का जिक्र किया गया है, और ये वो आयत है जो अजाब कब्र का सरीह तौर पर सबूत देती है, और बकसरत अहदीस में भी अजाब कब्र के बारे में पता चलता है। और यहाँ पे दो अजाबों का जिक्र है। पहला है कब्र का अजाब के अन्नारु योरदूना अलैहा गुदू व अशिया, और दूसरा है वह यौम तकूमु सातु, और जो दूसरा अजाब का मरहला है ये कयामत के दिन का अजाब का मरहला है। तो अल्लाह ताला कह रहे हैं कि अदखिलू आला फिरौना अशद अल अजाब, तो जब कयामत की घड़ी आ जाएगी तो हुक्म होगा कि आले फिरौन को शदीद तरीन अजाब में दाखिल कर दो। तो यहां पर जो है वो मर्द मोमिन की तकरीर खत्म हो जाती है, और इस मौके पर अब हम ये देखते हैं कि आज के सबक से हमारे पास अमल के लिए कौन से उसूल जो हैं वो सामने आते हैं। तो इस सिलसिले में सबसे पहली बात तो ये पता चलती है कि अल्लाह ताला जब चाहता है तो दुश्मनों की सफों में से ऐसे लोग पैदा कर देता है जो नबी की दावत से मुतासिर होते हैं। नंबर दो, इस शख्स का इखलाक और किरदार इतना खूबसूरत है, इतना बेहतरीन है कि ये शख्स जो है ऐसा ईमान लाया है कि ये ईमान लाने के साथ साथ जो है ये फिर दावा करता है, और ये फिरौन जैसे जालिम और मुतकबिर के सामने निहायत मुअस्सर और हकीमाना तकरीर जो है वो करता है। फिर तीसरी बात जो पता चलती है वो ये है कि जो हक है, हक बात जो है वो जो सच होती है, तो वो बगैर डर के एक जुर्रत के साथ फिर लोगों के सामने जब पेश की जाती है तो उसके नतीजे में मसाइल और मुश्किलात जो है वो आया ही करती हैं। और इससे ये बात भी पता चलती है कि ये मर्द मोमिन की तकरीर में जो असल बात थी वो क्या थी कि दुनिया की बजाय, यानी दुनिया को जो कि बड़ी मुख्तसर है, जो हकीर है, तो उसकी बजाय उसने दावत दी कि जो दारुल करार है उसकी फिक्र करो। उसने एक जामे दावत जो थी वो लोगों के सामने रखी कि या कौमी इन्नमा हाज़िहिल हयातु दुनिया मताउन व इन्नल आखिरत हिया दारुल करार। तो यही जरूरत है कि हम भी जो है बार बार इस बात की याद दहानी करें कि दुनिया हकीर है और आखिरत जो है वो पायदार है और हमेशा रहने वाली है। फिर इस मर्द मोमिन की दावत में जो बात बहुत अहम थी वो थी ईमान और अमले सवाले। उसने ईमान और अमले सवाले की जो है वो दावत दी, और इसने ये भी कहा कि तुम जो कुछ कर रहे हो इसका ना दुनिया में फायदा है और ना आखरत में। तो उसको जो है वो हक बात की सदाकत का बड़ा यकीन था, और उसने कहा कि आओ मैं तुम्हें बताता हूं, आदिकुम सबील रशाद, आओ मैं तुम्हें बताऊं कि सीधा रास्ता क्या है। और उसने उसके इखलास से ये पता चलता है, उसने ये भी कहा कि अच्छा आज नहीं कल तो मुझे याद करोगे ना, फजा तस्करूना मा अकुलू लकुम। और फिर उसकी सबसे मुतासिर कुन बात क्या है कि मुझे कोई डर नहीं लगता तुमसे, वफविदु अम्री इलल्लाह इन्नल्लाह बसीरुम बिल इबाद, बस मैंने अपना मामला अल्लाह के सपुर्द कर दिया। और ये पैगम्बरों का नारा रहा, ये पैगम्बरों की तकरीर का खास पॉइंट रहा कि हमने अपना मामला अल्लाह के सपुर्द कर दिया, हस्बुनल्लाहु निमल वकील व निमल मौला व निमल नसीर। और उसके साथ ही ये बात भी पता चलती है कि कयामत से पहले ही जो है वो कब्र में, कब्र जो है वो या तो जन्नत के बागों में से एक बाग बन जाता है या जहन्नुम के गढ़ों में से एक गढ़ा बन जाता है। तो हमें भी अल्लाह ताला से हम भी पनाह मांगते हैं मौत के वक्त जो है वो मौत की सख्ती से और कब्र के अजाब से और कयामत के दिन की सख्ती से। और हम अल्लाह ताला से दुआ करते हैं कि हमें भी सिदीका बना दे इस मर्दे मोमिन की तरह जिसने दीने हक का जो है वो दीने हक को कबूल भी किया और उसकी सदाकत को लोगों के सामने पेश भी किया। और या कौमी या कौमी या कौमी ये नहीं कहा कि ऐ काफिरो ऐ मुनाफिको ऐ मुशरिको ऐ बुरे लोगो। कोई लान तान नहीं है, कोई नफरत नहीं है, कोई दुश्मनी नहीं है, बड़ी मोहब्बत के साथ। और आखिरी बात जो कि अजाब कब्र के बारे में मैं रखना चाहती हूँ कि एक दफा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मस्जिद नबी से बाहर निकले तो आपने देखा कि लोग खिलखिलाकर हंस रहे हैं। आपने सहाबा से कहा कि अगर तुम लज्जतों का खात्मा कर देने वाली मौत को याद करते तो इस तरह खिलखिलाकर ना हंसते। फिर आपने फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि कब्र जो है वो दिन में 70 दफा मुर्दे को याद करती है और कहती है कि मैं अंधेरे का घर हूँ, मैं मुसाफरत का घर हूँ, मैं कीड़े मकोड़ों का घर हूँ। और फिर उसके बाद कहा कि कब्र जो है वो ये कहती है कि मेरे अंदर आने वाले मेरे पास आते वक्त जो है वो अपने लिए तोशा लेकर आ। और फरमाया कि जब कोई जो है वो बंदाए मोमिन जो है वो कब्र के सपुर्द कर दिया जाता है तो कब्र उसके उसको कहती है आलन वसालन मरहबा, खुश आमदीद कहती है और कहती है कि तू मेरी पीठ पर चलने वाले लोगों में सबसे ज्यादा अच्छा था। अब जब तू हमें सपोर्ट कर दिया गया है तो अब देख मैं तेरे साथ क्या सलूक करती हूँ। कब्र उसके लिए जो है वो खुल जाती है और जन्नत के बागों में से एक बाग बन जाती है। और जब कोई बुरा शख्स कब्र में आता है तो कब्र उसको कहती है कि तू मेरी पीठ पर चलने वाले लोगों में सबसे बुरा था, अब जब तू मेरे सपोर्ट कर दिया गया तो देख मैं तेरे साथ क्या सलूक करती हूँ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने एक हाथ की उंगलियों को दूसरे हाथ की उंगलियों में डाला यूं और फिर उसके बाद कहा कि कब्र उसके लिए भिंचेगी यहां तक कि उसकी एक पसलियां जो है वो दूसरी पसलियों में घुस जाएंगी। और फिर उसके ऊपर 70 अजदहे जो है वो मुसल्लत कर दिए जाएंगे और एक अजदहा उनमें से अगर जमीन में डसे तो उसके डसने का इतना असर हो को तो उसके दसने का इतना असर हो कि ता कयामत जो है जमीन बंजर हो जाए। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कब्र जो है वो जन्नत के बागों में से एक बाग बन जाती है या फिर जन्नत के कब्र जो है वो जहन्नुम के गढ़ों में से एक गढ़ा बन जाती है या फिर जन्नत के बागों में से एक बाग बन जाती है। और इस बात को आप यूं भी समझ सकती हैं कि बाज़ औक़ात बाज़ लोग सो रहे होते हैं और नींद की हालत में डर रहे होते हैं, चीख रहे होते हैं ना, डर रहे होते हैं, उनको होता है कि हमें कोई तकलीफ हो रही है, बाकियों को तो नहीं पता चलता है ना। तो इस तरह कब्र के अंदर लोगों के साथ क्या हो रहे हैं, कब्र के अंदर लोगों के साथ क्या हो रहा है, इंसानों को तो नहीं पता चलता लेकिन इंसानों के अलावा जो जानवर हैं और इर्द गिर्द की चीजें हैं उनको सबको पता चलता है। तो हम अल्लाह ताला से अजाबे कब्र की जो है वो सख्तियों से पनाह मांगते हैं और हम अल्लाह ताला से दरख्वास्त करते हैं कि हमें उन कुछ किस्मत लोगों में शामिल कर ले जिन्हें जन्नतुल फिरदौस में दाखिल किया जाएगा और जिन्हें जिनकी नेकियों का बदला बगैर हिसाब के दिया जाएगा। अल्लाह ताला मुझे और आपको आखिरत की तैयारी करने वाला बनाए, मुझसे और आपसे हम सब मुसलमानों से राजी हो जाए और मुझे और आपको दुनिया की जिंदगी की हकीकत जो है वो समझा दे। अभी मेरी एक दोस्त के भांजे का इंतकाल हुआ है 2 दिन पहले और नाश्ता करते हुए नान खा रहे थे कीमे का और कहा आधा खाया और कहा कि आधा बस अभी आके खाता हूँ और ये कोई खाए नहीं, वॉशरूम जा रहे थे और वॉशरूम में बस जोर से गिरने की आवाज आई और बस फिर घर वालों ने आवाजें दी, बोल नहीं रहे थे, उधर से एम्बुलेंस कॉल की और इधर से दरवाजा तोड़ा गया और अंदर जो थे बस फौत हो गए। और कह रहे हैं कि अभी मैं नान खाता हूं ना, ये जो आधा रह गया है, 4 बेटियां छोड़कर और दुनिया से चले गए। इसी तरह एक और दोस्त जो है उनके भिनोई का इंतकाल हुआ है हार्ट अटैक से और बीवी सदमे में है, बच्चे सदमे में है, बेटी एक ही बेटी थी, दो बेटे और एक बेटी, और बेटी कपड़े इस्त्री कर रही थी कि अब्बू के लिए हॉस्पिटल लेके जाना है, और बस मामूली सी बात समझी, और इतने में वहां के जो है वो डेथ की इतला आ गई। तो सुबह शाम दिन रात हम ऐसी खबरें सुनते रहते हैं, और एक वक्त ऐसा आएगा कि कोई इसी तरह मेरी और आपकी भी इतला देगा ना, तो क्या मैंने और आपने अल्लाह के पास जाने की तैयारी कर ली है? क्या यौमुत तनाद, यौमल आजिफा, और ये जो कयामत का दिन है, क्या मुझे और आपको इससे डर लगता है? क्या वाकई यकीन है कि वन अल आखिरत है दारुल करार, वो है करार की जगह, वो है ठिकाना, वो है मेरा और आपका असली घर। आइए उस असली घर में रोशनी का इंतजाम करें, आइए वहां पे जो है वो जमीन का इंतजाम करें, वहां पे घर को तामीर करने का इंतजाम करें, वहां पे जो है वो रहने का, बिस्तरों का और हर चीज का जो है इंतजाम करें। तो अल्लाह ताला मुझे और आपको अमल करने वाला बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका, नशहदु अल्ला इलाहा इल्ला अंता, नस्तगफिरुका व नतूबु इलैक।